भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत किमिरेको स्वागत छ। आजको एकल कविता वाचनमा म कवि दोस्ताजलाई लिएर आएको छु। उहाँको पूरा नाम, वास्तविक नाम महेश बजगाई, कैलाली लम्की उहाँको घर, उहाँ जन्मिनु भएको अछाममा, अहिले नुवाकोटको सूर्यज्योति एकाडेमीमा कोलोनी भन्ने ठाउँमा बस्नुहुन्छ र सूर्यज्योति एकाडेमीमा पढाइरहनु भएको छ, बीएससी गर्नुभएको छ र शिक्षकको काम गर्दै हुनुहुन्छ, कविता लेख्नुहुन्छ। हामीले चिनेको धेरै भएको छैन, च्याटमा एकचोटि कुरा भयो, त्यसपछि आज फ्याट्टै हामी स्टुडियोमा पसिसकेका छौँ। 5 मिनट अगाडि बाहिर एकैछिन मिटिङ हलमा बस्यौँ र अब स्टुडियोमा कुराकानी गर्दैछौँ। दोस्ताजी भनेर बोलाउँ कि महेशजी भनेर बोलाउँ?
हुन्छ, जे भनेर बोलाउँदा नि हुन्छ।
महेशजी भन्यो भने तपाईँलाई चिन्ने साहित्यिक साथीहरूले को गएछ भनेर भन्नुहुन्छ होला। दोस्ताजी भन्यो भने घरतिर स्कुलतिरको मान्छेहरूले को रहेछ यो मान्छे महेश जस्तै भनेर भन्नुहुन्छ होला। दुईवटा परिचय छ।
हजुर, दुईवटा परिचय नै भन्नु पऱ्यो। वास्तविक नाम चाहिँ महेश, अब पछिल्लो समयमा बाँचिरहेको नाम चाहिँ अब दोस्ताज नै भन्न चाहे मैले त।
अब कविता महेशले पढ्छ कि दोस्ताजले पढ्छ त?
म अब कस्तो भन्नाले, अहिले चाहिँ पढ्न चाहिँ महेशले नै पढिरह्यो र पछिल्लो समयमा अब बाँचिरहेको दोस्ताज भनेपछि दोस्ताजले नै पढिरहेको।
दुवैले पढ्छन्?
दुवैले पढ्छ।
सुनाउनुहोस् त,
कविता नै सुरु गरेँ मैले।
हजुर,
लु नगरी। कविताको शीर्षक छ कसको हो। दौडिरहेछन् त कसको हो, आमा भन्दै चिच्चाइरहेको बच्चा, घिर्सिन कर गरिरहेको बच्चा, दौडिरहेको बच्चा, दौडिसकेको बच्चा, दौडाइरहेको बच्चा कसको हो। ढिक्रीमा कुनै तन्नेरी युवकको आलो रगत पुछिनै नसकिने गरी पठाएको यादको तौलिया, साझा यातायातमा बलात्कार पछि मारिएकी 6 वर्षकी नानी, बालाजु मन्दिरमा काटिएको टाउको, बिहारमा बगी गएको जीवन, बोत्तलमा सकिएको आयु कसको हो। कसको हो सगरमाथा, किन लडिरहेछन् पिल्लरहरू, भन न आमा यो देश कसको हो, किन भागिरहेछन् आमा तिनीहरू, बोल न आमा किन खोजिरहेछन् बुवालाई तिनीहरू, महिनौ दिन अघिदेखि, भन न आमा त्यो भकारीभित्र बोरामा राखिएको लास कसको हो। आमा तिमी निदाएकी, उठ न आमा। आमा मैले थाहा पाएँ नि, ती खुट्टा बेचेर जुत्ता किन्न दौडिरहेका मान्छेहरू हाम्रा हुन्। आमा मैले थाहा पाएँ नि, ती खोलामा बगिरहेका आफन्तहरू पनि हाम्रा नै हुन्। तर आमा त्यो बोरामा राखिएको लास कसको हो। आमा तिमी निदाए कि, उठ न आमा। आमा मैले थाहा पाएँ नि, ती खुट्टा बेचेर जुत्ता किन्न दौडिरहेका मान्छेहरू हाम्रा हुन्। आमा मैले थाहा पाएँ नि, ती खोलामा बगिरहेका आफन्तहरू पनि हाम्रा नै हुन्। तर भन न आमा त्यो घाटको किनारमा जलिरहेको जीवन कसको हो। उठ न आमा, बोल न आमा त्यो जलिरहेको लास कसको हो। धन्यवाद।
कवि दोस्ताज महेश बजगाईको कविता, कैलालीमा उहाँ घर छ, अछाममा जन्मिनु भएको, नुवाकोटको कोलोनी भन्ने ठाउँमा बस्नुहुन्छ, सूर्यज्योति एकाडेमीमा पढाउनुहुन्छ, एक वर्षदेखि त्यहाँ हुनुहुन्छ नुवाकोटमा।
हजुर, एक वर्ष।
नुवाकोटको साहित्यिक साथीहरूसँग चिनाजानी भयो?
त्यस्तो म साहित्यिक कार्यक्रममा चाहिँ गएको छैन। एकचोटि हाम्रो यात्री प्रकाश पाण्डे भन्ने हुनुहुन्थ्यो, अनि एउटा प्रोग्राममा चाहिँ गएको थिएँ, एउटै त्यो साहित्यिक प्रोग्राम हुँदो रहेछ, अनि एकचोटि चाहिँ जान पाएको थिएँ। त्यस्तो एकदम जान चाहिँ पाइरहेको छैन मैले।
तपाईँको आवाज साह्रै मिठो लाग्यो मलाई, यहाँ पहिलो कविता पढ्ने बित्तिकै ओहो कति मिठो आवाज रहेछ जस्तो लाग्यो। हामी आवाजको लोभ लागिहाल्छ यो रेडियोमा काम गर्नेहरूलाई। फेरि
खै
कसरी बनाउनु भयो प्र्याक्टिस?
प्र्याक्टिस भन्दा नि मैले कस्तो, अब जस्तो आयो त्यस्तै नै हो, प्र्याक्टिस भन्ने त केही पनि छैन।
कहिलेकाहीँ घरमा कविता त एक्लै बसेर ऐना हेरेर पनि पढ्न सकिन्छ नि?
सकिन्छ, सकिन चाहिँ।
पढ्नुहुन्छ त्यसरी?
त्यो गरिया छैन।
कसैलाई सुनाउनुहुन्छ त्यसै बसेर?
कहिलेकाहीँ अब साथीहरू भेटघाट हुँदाखेरि कहिलेकाहीँ त्यति बेला सुनाइन्छ, होइन भने कहिलेकाहीँ अब यत्तिकै रातितिर बसिरहेको बेला यसो उठ्यो भने बुक नै यसो हेरेर आफ्नै कविता आफै यसै हेरेर चाहिँ गरिन्छ कहिलेकाहीँ।
नुवाकोटमा एक्लै बस्नुहुन्छ?
एकजना साथी पनि छ,
रुममेट हुनुहुन्छ। कहिलेकाहीँ उहाँले तपाईँको कविता सुन्नु पाउनुहुन्छ?
पाउँछ, मजाले
सुनाउनु भएको रहेछ।
सुनाएको छु।
उहाँ पनि कवि हो?
ऊ चाहिँ होइन, तर कविता चाहिँ उसलाई चाहिँ मनपर्छ। कविता चाहिँ सुन्छ उसले, तर लेख्न चाहिँ लेख्दैन।
तपाईँले लेखेको चाहिँ मन पराउनुहुन्छ?
हजुर।
अर्को कविता सुनाउनुहोस् त एउटा।
कविताको शीर्षक छ श्री पाँच दुखाए। कहिलेकाहीँ म घाटबाट घरतिर अनि पुनः घरबाट घाटतिर पुगेर नै बग्ने गर्दछु। बग्दा बग्दै एक्कासी ममेरा देशका ढुकढुकीहरूलाई बगाउन थाल्दछु। खैरका मुटु सालका पैया अय्या अय्या भनी चिच्चाइरहँदा मेरो मन अलिकति दुख्दैन। टुक्रा टुक्रा भएको छ जिन्दगी अचेल, तिमी बिना सुक्खा बन्दरगाह जस्तै। मेरो देश भयो भने हावाका झोकाहरूलाई भोका बनाउने छन् गन्तव्य बिनाका मानिसहरू। अब तिमीलाई निदाउन दिने छैनन् ज्योति खोसिएका आँखा, आँखा झिकिएका आँखा, निदाएका आँखा, बन्द आँखा। कहिलेकाहीँ म घाटबाट घरतिर अनि घरबाट घाटतिर बगेर नै सोच्ने गर्दछु कि हामीलाई भेटाउने भनेका ती छुट्टाउनेहरू नै थिए जो बर्खौँसम्म बगरका तारहरूमा अल्झिरहे, जो बर्खाको पानीले बगी गए। यदा कदा ती प्रिय मान्छेहरूको असीम सम्झना आइरहन्छ जो जसले हामीलाई भेटाइ गए, जो जसले हामीलाई छुटाइ गए, पुनः एक घडीमा जो जसले हामीलाई मिलाइ गए। कहिलेकाहीँ म घाटबाट घरतिर अनि पुनः घरबाट घाटतिर पुगेर नै फर्किने गर्दछु। फर्किँदा फर्किँदै म आफ्नै वर्तमानमा पुग्छु र आफ्नै भविष्य सम्झिन्छु। म आफ्नै विगतमा फर्किन्छु, म मेरी आमालाई सम्झिन्छु जो मलाई एक जोर चप्पल किन्न भनी रातभर कट्टाका कट्टा कट्टाका कट्टा धागाहरू निकाल्थिन् र बुन्थिन् जिन्दगीभन्दा लामा दुःखका डोरीहरू। बाँड्थिन् अमूल्य समयलाई अनि किनिदिन्थिन् एक जोर बाटाका चप्पलहरू मलाई, जुन चप्पल बेलुकी नहुँदै म बाटामै हराइआउँथेँ। चप्पल किन्ने क्रममै उनी स्वयं हराइ गइन् ससाना तुनाहरूमा। कहिलेकाहीँ म घाटबाट घरतिर अनि घरबाट घाटतिर बगेर नै सोच्ने गर्दछु कि दुःखै दुःखले भरिएको यो मेरो जिन्दगी त्यो बेलाको खुत्रुके जस्तै रहेछ। म बच्चा हुँदा ठुल दिदीले धनगढी बजारबाट किनि ल्याइदिएको त्यो खुत्रुकेमा उसैले दिएका सिक्काहरू भर्दै गएँ म। एक, दुई, पाँच, अठार, छप्पन्न दिनहरू बढ्दै जाँदा माटोले बनेको त्यो खुत्रुकेको तौल बढ्दै गयो अनि ठुल दिदीको उमेर घट्दै रह्यो। मलाई याद छ ऊ त्यही दिन बिदा भएकी थिए जुन दिन मेरो खुत्रुके पुरा भरिएको थियो। अहिले आएर पो बुझ्दैछु कि सम्बन्ध व्युत्कर्मानुपातिक। अहिले आएर पो बुझ्दैछु कि ठुल दिदीले त्यो बेला खुत्रुकेमा सिक्का होइन परिवारका दुःख भरेकी रहेछे। अहिले आएर पो बुझ्दैछु कि उसले त्यो बेला जिन्दगीको एक थ्योरेटिकल एक्सपेरिमेन्ट त्यो खुत्रुकेभित्र गरेकी रहेछे। कहिलेकाहीँ म घाटबाट घरतिर अनि घरबाट घाटतिर पुगेर नै बग्ने गर्दछु। बग्दा बग्दै एक्कासी म आफैलाई बगाउन थाल्दछु र बुझ्दछु कि एक्सपेरिमेन्टल भेरिफिकेसन, ताकि म यो दुनियाँ छोडेर जाँदा आफै बग्न सक्नेछु।
कहिले लेख्नुभएको कविता यो?
यो धेरै भएको छैन, लगभग पाँच छ महिना भयो होला।
पाँच छ महिना अगाडि? कुन बेला लेख्नुहुन्छ तपाईँ? मैले अलिकति जोड्छु, तपाईँ नुवाकोट जानुभन्दा अगाडि बिएससी पढ्नुभयो त्रिचन्द्रबाट।
हजुर।
उद्गार साहित्य समाजमा पनि हुनुहुन्थ्यो?
हजुर,
हामी कुरा गर्दा त्यस्तै बुझेछु।
उद्गार साहित्य समाजमा हाम्रो हेमन्त शिशिर, नवीन चिरागदाई पछाडि हामीले चलाथ्यौँ, ऊ चाहिँ अध्यक्ष अनि म चाहिँ महासचिव भएर चलायौँ लगभग। अनि अब काम विशेषले उता जाँदाखेरि लगभग छोड्नु पऱ्यो।
त्यहाँ उद्गारमा छँदाखेरि चाहिँ साहित्यिक क्रियाकलाप बढी हुँदै गयो होला?
हजुर, त्यति बेला पनि लेखियो लेख्न चाहिँ, त्यति बेला चाहिँ अब एउटा सर्कल, जनसाहित्यिक सर्कल भयो, झन् सिक्ने मौका चाहिँ पाइरहेँ।
त्योभन्दा नि अगाडि चाहिँ कहिले लेख्नुहुन्थ्यो?
म खास कविता लेख्न थालेको त काठमाडौँ छिरेपछि नै हो। उता धनगढीतिर बस्दाखेरि म प्लस टू पढिरहँदाखेरि गजलहरू चाहिँ फाटाफुट लेखिन्थ्यो त्यति बेला।
बिएससी पढ्नलाई चाहिँ काठमाडौँ आउनुभयो?
हजुर।
तिन वर्ष काठमाडौँ बस्नुभयो?
होइन, चार वर्ष।
चार वर्षै बस्नुभयो?
हजुर।
अहिले पछिल्लो एक वर्ष नुवाकोटमा हुनुहुन्छ?
हजुर।
होइन, त्यहाँ बसेपछि त्यहाँको दिनचर्या कस्तो हुन्छ? सूर्यज्योति एकाडेमीमा पढाउनुहुन्छ?
रमाइलो हुन्छ पढाउँ।
बिहान उठ्यो, बिहानको समय केमा बित्छ?
बिहान त म लगभग पाँच बजे उठ्छु अनि एकछिन फ्रेस भएर अनि क्लासहरू नै छ बिहानतिर, फेरि दिउँसोको क्लास अर्को भइहाल्यो, अनि रातितिर चाहिँ हामीहरू एक दुईजना सरहरू हुनुहुन्छ, अनि यसो एसी अहिले यसो प्रिपरेसन हुन्छ भनेर नाइट क्लास पनि हामीले गरिरहेछौँ।
ए, त्यस्तो हुन्छ। तपाईँ साइन्स पढ्नुभएको, साइन्सै पढाउनुहुन्छ त्यहाँ विद्यार्थीहरूलाई?
हजुर, साइन्स नै पढाउँछ।
तर तपाईँको दोस्ती चाहिँ नेपाली टिचरसँग बढी हुन्छ कि जस्तो लाग्न थाल्यो कविता हेरेर?
नेपाली टिचर भन्दा नि म सबैसँग घुलमिल हुन्छु नेपाली टिचर नि सँग पनि अनि अरु सरहरु सबैसँग रमाइलो लाग्छ
अर्को एउटा कविता सुनौ अनि म यो प्रसंग जोड्छु है अझै नेपाली टिचर वाला
हुन्छ कविता चाहिँ घरकुटी यो अलि प्रेमको कविता छ कुरो 2056 सालतिरको हो मेरो घर भन्दा पारी घर की चाखुरी चल्ली र म चोर पुलिस खेल खेली रहँदा सुनार काकी आई चिल्ले कुखुरा को चल्ला टिपे झैं मबाट उसलाई खोसेर चिच्याउँदै भन्थिन् ओडिया त्यो बाउनको घर हो 81 हामीहरू च्यातिन्थ्यौं लेखिएका नयाँ पाना जसरी उसका आँखाबाट बगेर गएका ती आँसुका खिलहरूले मेरा आँखाहरू रुथे त्यसपछि म छिटो छिटो दौडिँदै घर पुग्थे र बालाई सोध्थे बा सधैँ झैं पल्ला घर कि सुनार काकी च्याखुरीलाई मबाट छुट्टाउँदै किन म ठाउँ आउन ऊ र म बीच ठूलो पर्खाल लगाउँछिन् तर मेरा बा मेरो कुरा नटुङ्गिँदै शरीरबाट जनै झिक्दै मनैबाट घण्टी बजाउँदै भन्थे प्रभु यही बालकले अन्जानमै गर्यो गल्ती माफ गरिदिया बाका हातका औँलाका छापहरू मेरा दुधिला गालाका छालामा कुदिन्थे र म बन्द कोठाभित्र हुलिन्थे तर हामी बाल र बालिका बालबालिका एउटै खेतमा उम्रेका दुई प्रजातिका धान जस्ता सिलसिला त्यही मन त्यही फेरि हाम्रो रङ्गमञ्च घरभन्दा पारीको कुटी हामी कुदी कुदी पुग्थ्यौँ खेल्न घरकुटी तर 81 फेरि सुनार काकी आई च्याखुरीलाई कुटी कुटी मबाट छुट्टाउँदै घरकुटीबाट टाढा पुर्याइदिन्थिन् देख्दा यस्तो लाग्थ्यो हामी फरक फरक ग्रहका प्रजाति मात्र हौँ देख्दा यस्तो लाग्थ्यो हामी कहिल्यै नमिल्न सक्ने समानान्तर रेखा मात्र हौँ तर खुसीको कुरा के भन्दा हामी कुनै बिन्दुमा पुनः भेटिन्थ्यौँ पर्पेन्डिकुलर रेखा जसरी अफसोस हामी छुट्टी जान्थ्यौँ कोण बनाउन केही सेकेन्ड मात्र पहिले समानान्तर रेखा भनेर लगभग लगभग हाम्रो काल बाल्यकाल यसरी नै बित्यो समय बित्दै जाँदा एक दिन ऊ परिवारको मान मर्यादा र संस्कारले गर्दा पराया घरकी दुलही बन्न पुगी समय बित्दै गयो अवधि बितेका मान्छे जसरी जसरी सिरौला कुटिसकेपछि ओखलको छेउमा कण मात्र बाँकी रहन्छ हो त्यसै गरी म हिँड्ने प्रत्येक बाटोको छेउमा मसँग उसको छाया हिँडिरहे झैँ लाग्थ्यो सायद ऊ मेरो छाया थिए लाग्छ त्यसैले ऊ आजका दिनसम्म कहिले मभन्दा अघि कहिले मभन्दा पछि अनि कहिले मभन्दा दायाँ बायाँ मेरो छाया बनेर म सँगसँगै हिँडिरहेकी छे तर कहिलेकाहीँ मेरो दिमागको बल्बको छेउमा एक प्रकारको प्रवेग उत्पन्न हुन्छ र म उग्र गतिमा पौडिँदै सोध्छु त्यो बेला म र च्याखुरी घरकुटी खेलिरहँदा हामी बीच अन्तर ल्याउने बाहुन मेरा बाहुन या त्यो समाजका थिए बाहुन धन्यवाद
के शीर्षक थियो यो कविताको
घरकुटी
तपाईँले कति मजासँग आफ्नो उसलाई कवितामा पोख्नुहुन्छ मतलब रियल नै हो कि जस्तो लाग्ने हो कि वा होइन कि जस्तो पनि लाग्ने गरी कवितामा कोर्नु हुँदो रहेछ यो के कहिलेदेखिको बानी तपाईँको स्कुल पढ्दैदेखिको
स्कुल
साहित्यिक रुचि
हजुर स्कुल पढ्दै गर्दाखेरि लेख्न त लेखिन्थ्यो अनि गजल भनेर लेखिन्थ्यो खै के लेखिन्थ्यो लेख्न त लेखिरहन्थेँ तर त्यसो बिस्तारै जाँदाखेरि म प्लस टू पढ्दै गर्दाखेरि कुरा तपाईँले नेपाली सरको कुरा पनि जोड्नु भएको थियो त्यहाँ हामीलाई एकजना नेपाली सर भट्ट सर भन्ने हुनुहुन्थ्यो पढाउनुहुन्थ्यो अनि त्यहाँ चाहिँ एउटा भैरव अर्यालको समथिङ के थियो अनि त्यो च्याप्टर पढाइसकेपछि उहाँले चाहिँ एउटा लेखेर ल्याउनु भनेर सबैलाई भन्नुभयो मैले पनि एउटा लेखेर लगेर गएको थिएँ अनि हाम्रो त्यहाँ तिनवटा सेक्सन थियो कि एबिसी अनि त्यो तिनवटै सेक्सनमा सरले सुनाउनु भयो यस्तो हुन्छ लेख्छ भनेर अनि त्यसपछि चाहिँ झन् प्रेरणा जाग्यो मैले लेख्छु
तपाईँको देखाएर सुनाउनु भयो
हजुर त्यसपछि चाहिँ अनि मलाई चाहिँ अब चाहिँ लेख्छु है भन्ने चाहिँ
चेत जगाइदिनु भयो
हजुर
सरको नाम के थियो फेरि भनिदिनुहोस्
भट्ट सर भन्नुहुन्थ्यो भट्ट सर नै भन्नुहुन्थ्यो उहाँ नाम कहिले भन्नुहुँदैन
प्लस टू पढ्दा भट्ट सर धनगढीमा पढ्नु भएको प्लस टू चाहिँ
कैलाली मोडे
होइन अहिले पनि पढाउँदै हुनुहुन्छ होला भट्ट सरले
सायद पढाउनुहुन्छ होला म चाहिँ जान पाएन अब गन चाहिँ भेट्छु
कतिवटा कवि उहाँले उत्पादन गर्नुभयो होला त्यसरी चेतना दिएर भन्ने चाहिँ चासो मलाई लागिरहन्छ कवि दोस्ताज हुनुहुन्छ आज हामीसँग उहाँको वास्तविक नाम महेश बजगाई कैलाली उहाँको घर लम्की अछाममा जन्मिनु भएको नुवाकोटमा बस्नुहुन्छ कोलोनी भन्ने ठाउँै छ त्यहाँ कि कोलोनी छ
हजुर कोलोनी भन्ने ठाउँ नै छ
ठाउँ छ अनि त्यहाँ बस्नुहुन्छ सूर्यज्योति एकाडेमी पढाउनुहुन्छ म अघि नेपाली पढाउने शिक्षकसँग जोड्छु भन्दै थिएँ स्कुलहरूमा अथवा कलेजमै पनि अर्ली कलेजहरूमा कस्तो खालको हुन्छ भने नेपाली पढाउने शिक्षकले कहिलेकाहीँ शुक्रबार कविता प्रतियोगिता गराइदिने अथवा क्लासभित्र रचनाहरू सुनाउने खालको अभ्यासहरू हुन्छ पक्कै पनि सूर्यज्योतिमा पनि छ होला कहिलेकाहीँ त साइन्स शिक्षककोमा पनि आएर कवितै सुनाउँ भन्ने खालको डिमान्ड हुँदैन विद्यार्थीहरूको
हुन्छ एक दुईचोटि भा पनि छ स्टुडेन्टहरू. अब म चाहिँ कहिलेकाहीँ अब यसो फ्राइडे गुड फ्राइडे भन्ने हुन्छ अनि कहिलेकाहीँ चाहिँ अब यसो कविताहरू सुनाइदिने उनीहरूले नि सुनाउँछ अनि कहिलेकाहीँ चाहिँ अब उनीहरूले गीतहरू सुनाउँछ चाहिँ भइरहेको हुन्छ. नेपाली सरले गर्नु पनि हुन्छ त्यो पनि गर्नुहुन्छ जस्तो तपाईँले भने जस्तै. अनि हप्ता दिनमा चाहिँ हाम्रोमा चाहिँ हुँदैन, 15 दिन या 20 दिन जस्तोमा चाहिँ अनि प्रोग्रामहरू हुने अनि कहिलेकाहीँ महिनाको एक दिन कविता प्रतियोगिता पनि भइरहेको हुन्छ अनि त्यहीभित्रै स्कुलभित्रै अनि भयो भने उसलाई चाहिँ प्राइज दिने त्यो टाइपको चाहिँ भइरहेको हुन्छ.
तपाईँको शनिबारको दिनचर्या चाहिँ कसरी बित्छन् उहाँकोटमा?
शनिबार चाहिँ अब घुमेर नै हुन्छ, कहिले कता कहिले कता अनि लगभग होइन भने सुतेर नै बित्छ.
मेरो तिर्कानेर हो भने शनिबार कुनै साहित्य कार्यक्रमहरू हुँदाखेरि तपाईँको त्यहाँ भेटघाट होस् अनि कैलालीको साहित्य, नुवाकोटको साहित्य, रसुवाको साहित्य जोडियोस् र बसियोस्, छलफल चलोस् भन्ने खालको लोभ, त्यस्तो अवसर परेको नपरेको होला है?
हजुर, त्यो अवसर नै पाएन.
नुवाकोट साहित्य प्रतिष्ठान छ, अरू पनि साहित्यिक संस्थाहरू छन् त्यहाँ. मैले ठक्कै अहिले त नामहरू सम्झिनँ, म केही साहित्यिक साथीहरू पनि सम्झिन्छु चिन्छु अनि जोडिनु भयो भने कति राम्रो हुन्थ्यो होला जस्तो लाग्छ मलाई.
त्यो चिन्जान नभएर बाटो नपाएर हो कि जस्तो लाग्छ मलाई.
अब एकल कविता वाचनले जोड्छ है त, पक्कै पनि जोड्छ. अर्को कविता एउटा सुनाउनुहोस् त.
यो कविता खाते बच्चा. कविता सुरु गर्नभन्दा अगाडि मैले के बोलेँ, यो कविता मैले जुन काठमाडौँमा जुन खाते बच्चा भनेर एउटा नाम दिइन्छ अनि त्यो देखेर त्यसपछि चाहिँ लेखेको. यो चाहिँ अलिकति स्ल्याम पोएट्री भन्छ त्यो पोएट्रीमा छ, मैले जो कविता सुरु गरेँ. न टेक्नलाई दलिन्छ, न दौडिनलाई जमिन छ, म छु मेरो घर छ तर हर बिहान मेरो घर पर सर्छ, जस्तो मेरो घरभन्दा पारी बस्ने हरिकला बहिनी महिनामा 7 दिन आफ्नो घरबाट पर सर्छिन्, हो त्यसै गरी दिनभरि मेरो घर पर सरिसक्छ, जब बिहान हुन्छ मेरो घरको पर्खाल पर गएर खाली ठाउँमा सुतिदिन्छ, ओछ्यान रछ्यानमा पुग्छ, बाहिर मेरो घर बाहिर केही चराहरू आउँछन् आफ्नो तातातो बिरे पोखेर जान्छन्, एक धन्याड्य घरकी युवती फर्की फर्की मेरो घरको आँगनतिर हेर्छिन्, पिसा फेरिरहेको आफ्नो खैरो रङको कुकुरलाई जबरजस्त दौडाउँदै मेरो दैलोमा मूत्र विसर्जन गराउँछिन् र त्यहाँबाट हराउँछिन्, एक युवक सधैँ झैँ मेरो घरको भित्तामा पराग खाएर थुकिजान्छ, विद्यालयका कलिला नानीहरू स्कुल छुट्टी पश्चात मेरो ओछ्यानमा पुगी घुँडा टेकी टेकी गुच्चा खेलेर जान्छन्, हर बेलुकी लुकी लुकी चट्ट मिलेको एक प्रेमिल जोडी मेरो आँगनमा आएर चुम्बक जसरी चुम्बिन्छ र निस्किन्छ, मदिनमा मन्दिरमा पुगेर यी सबै प्राणीहरू जो मेरो घरको जमिनमा नाटक देखाइरहन्छन् उनीहरूलाई गाली सिवाय केही दिन सक्दिन किनकि बिहान हुने बित्तिकै मेरो घर पर सरिसक्छ, यहाँ न आँगन न छत न पर्खाल न ओछ्यान नै हुन्छ, कहिलेकाहीँ त लाग्छ यताको सब यता सुरु भएको छैन, यहाँ कोही सभ्य मानव छैनन्, छन् त केवल दानव रूपी मानव जनावरहरू जो आउँछन् मेरो घरको जमिनमा नाटक देखाउँछन् जान्छन्, यहाँ समाज त छ तर मान्छेहरूको बोलचाल छैन, लाग्छ उनीहरूसँग बोल्ने समय छैन, उनीहरूसँग सास फेर्ने समय छैन, तर मसँग त मेरो वर्तमान नै छैन, त्यसैले म केही दूरी टाढिन्छु, मन केही दूरी उछिटिन्छ, जब जब केही भोका कच्चा बच्चाहरू मेरो ढोका बाहिर आएर एक गाँस भातका लागि डोकाका डोका आँसुहरू खसाउन थाल्छन् तब मेरो मनको साईले नाई भन्दा भन्दै पनि म साइनाइड भन्दा कडा स्वभावका दानव रूपी मानव चोलाका गोडामा परेर पैतला समाति भन्न बाध्य हुन्छु, दाई बिहानदेखि केही खाएको छैन, केही खानेकुरा दिनुहोस् न, तर ऊ उग्र हुँदै साले खाते बच्चा तेरा हात हात गोडा छन् केही काम गरेर खान, मलाई जमिनमा पछार्दै ऊ त्यहाँबाट निस्किन्छ, उसको कोटबाट नोट होइन केवल फोकटका चोटहरू निस्किन्छन् जुन चोट मेरा नङ र रौँमा लाग्ने गर्दछन्, ओठबाट दुई थोपा हाँसो चुहाउँदै सोध्छु साला 3 दिनदेखि केही खान नपाएको म कसरी खाते भएँ, तर अक्सर दिनभर म यसरी खातेको प्रयाबाची नामले बाँचिरहन्छु, तर जब जब रात पर्छ म भोकलाई चपाउँदै मेरो घरतिर निस्किन्छु, यो रातमा मेरो साथमा गल्ली चोक र कुकुर बाहेक अरू कोही हुँदैन, मेरो पछि पछि कुकुर लाग्छ, म जहाँ जान्छु ऊ त्यहीँ पुग्छ, म जे खान्छु ऊ त्यहीँ खान्छ, ऊ जहाँ सुत्छ म त्यहीँ सुत्छु, तातो रोडमा पल्टिएर आकाशतिर हेर्दै आँखा उगार्छु, बिस्तारै मेरो बिस्ताराबाट केवल ताराहरू मात्र देखिन थाल्छन्, त्यसपछि एक्लो रातमा एक्लो म एक्ला ताराहरू गनिबस्छु.
कति राम्रो. तपाईँले कहिले लेख्नुभएको कविता यो?
यो कविता कति भयो, लगभग 5-6 महिना भयो होला यो कविता पनि.
योभन्दा पहिला
एउटा च्यानलमा छ क्यारे सडक मिडिया, हाम्रो कमल सङ्घर्ष हो त्यहाँ छ, अनि एउटा अर्को च्यानलमा पनि छ, दुईवटामा छ.
यो आज तेस्रो पटक सुनाउँदै
हजुर छ.
स्कुलमा कहिलेकाहीँ सुनाउनु पर्ने त्यस्तो खालको अवसरमा सुनाउनु पर्नु भएको छ?
स्कुलमा अब यो कविता चाहिँ सुनाइया छैन सुनाइया छ एक दुईवटा कविताहरू र सफर भन्ने कविता चाहिँ सुनाएको थिएँ मैले अलि अगाडि
तैँले के संग्रह निकालौँ निकालौँ जस्तो लाग्दैन
खै लेख्दै लेखिया छैन जस्तो लाग्छ अब लेखियो भने राम्रो आफूलाई लाग्यो भने त्यसपछि चाहिँ सोच्नै पर्छ
अब एउटा कविता सुनाउनुहोस् त महेशजी
कविता सुरु गरेँ छोरा लौ यो बन्दुक छोरा लौ यो बन्दुक त्यो कलम फ्याक क्रान्ति बम बारुदले गर्ने हो कलमले होइन तिम्रा गुरुबा गुरुमाले शताब्दी अघिदेखि तिमीलाई कलमले लेख्न सिकाए अब तिमी बन्दुकको निमले लेख्न सिकाइदेऊ र सँगसँगै आफूलाई गौतम होइन हिटलर भन्न सिकाइदेऊ छोरा त्यो कलम फ्याक लौ यो रातो रगत भरेको पाइप तिम्रा ती कापीका पानाहरू कालो मसीले होइन रातो रगतले रङ्गाऊ गदेखि ज्ञा अदेखि अहम एदेखि जेठसम्म बन्दुकको निमले लेख र आफूलाई सशक्त बनाऊ अनि त्यो छिमेकी मुलुक जो वर्खौँ अघिदेखि हाम्रो जमिनलाई कुल्चिँदै कुल्चिँदै आइरहेको छ अब अति भयो च्यातेर मिल्काइदेऊ त्यो छिमेकी देशको नक्सा र भाँचिदेऊ देश कुल्चिने छिमेकीका गोडाहरू ताकि अर्को दिनबाट उसले आफ्नै भूमि समेत टेक्न नसकोस् धन्यवाद
कवि दोस्ताज अर्थात् पूरा नाम महेश बजगाई कैलाली लम्की उहाँको घर अछाममा जन्मिनुभएको नुवाकोटको कोलोनीमा बस्नुहुन्छ र सूर्यज्योति एकाडेमीमा विज्ञान पढाउनुहुन्छ बीएससी पढ्नुभएको राम्रा कविताहरू लेख्नुहुन्छ हामी उहाँका कविता सुन्दै आजको एकल कविता वाचनमा उहाँसँग कुराकानी गरिरहेका छौं कार्यक्रमको बाँकी अंश लिएर केही बेरमा आउनेछौ उज्यालो सुन्दै गर्नुहोला
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन
कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ एकल कविता वाचन तपाईँ उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ मोबाइलमा उज्यालो एप्लिकेशन र वेबसाइट उज्यालो अनलाइन .com पनि तपाईँ यो कार्यक्रम प्रत्यक्ष सुन्न र फुर्सदका बेला डाउनलोड गर्न सक्नुहुन्छ हामी आजको एकल कविता वाचनमा कवि दोस्तादसँग छौं महेश बजगाई उहाँको पूरा नाम वास्तविक नाम कैलाली लम्की उहाँको घर अहिले नुवाकोटको कोलोनीमा बस्नुहुन्छ सूर्यज्योति एकाडेमीमा पढाउनुहुन्छ बीएससी सकेर यहाँबाट जानुभएको उद्गार साहित्य समाजमा पनि सचिवको रूपमा केही समय कार्यरत रहनुभयो दोस्ताजी तपाईँलाई फेरि स्वागत छ
हजुर धन्यवाद
दोस्ताजी भनिरहँदाखेरि यो दोस्ताजको अर्थ सोध्न मन लाग्यो
दोस्ताज भनेर खासै केही पनि छैन यो साथीहरूमा दोस्त दोस्त भन्ने चलन छ त्यसलाई अलिकति मैले मोडिफाई गरेर दोस्ता अनि फेरि अझै त्यसलाई प्लुरल गर्दाखेरि दोस्ताज अनि सुन्दाखेरि कस्तो राम्रो सुन जस्तो लाग्यो क्या मलाई अनि त्यही भएर दोस्ताज हो
कहिलेदेखि राखिरहनु भएको छ यो नाम
त भइसक्यो एक वर्षभन्दा बढी नै
एक वर्षभन्दा बढी भयो
हजुर
भनेपछि नुवाकोट गइसिराख्नुभयो उद्घाटन
अगाडि नै म एक वर्षभन्दा बढी नै भयो क्यारे नुवाकोट गएको म लगभग एक वर्ष बितेको छैन त्योभन्दा अगाडि नै लगभग एक वर्षभन्दा बढी भइसक्यो नाम राखेको चाहिँ
नुवाकोट कस्तो लाग्छ
अब जहाँ बस्यो त्यहीँ रमाइलो लाग्छ मलाई त जता बस्यो त्यतै रमाइलो
अलिक चिसो छ कि छैन
चिसो भन्दा नि तातो नै छ जस्तो लाग्छ अहिले चाहिँ अलि चिसै नै छ अब गर्मी महिनामा
गर्मीमा बढी गर्मी नै हुन्छ
बढी गर्मी नै हुन्छ
कैलालीमा पनि गर्मी नै हो भनेपछि तपाईँलाई त सुट नै गरेछ
सुट नै गरेछ भन्नु
धेरै चिसो छैन
छैन
त्यहाँ चाहिँ 8-9-10 पढ्ने विद्यार्थीहरू नेपाली शिक्षकले त पक्कै पढाइहाल्नुहुन्छ नेपालीमै
हजुर
कहिलेकाहीँ साइन्स शिक्षकको पनि अलिअलि चाहिँ नि कविताहरू सुनेर अथवा रचनाहरू सुनेर साहित्यिक रचनामा एकदमै रुचि राख्ने पनि विद्यार्थी धेरै होला
त्यस्तो धेरै पनि छैन दुई चारजना यसो निकाल्यो भने चाहिँ निस्किन्छ
तपाईँले अघि नै लेख्नुभएको कविता त्यो कवितामा एकदम डुब्नु भएको देखिसकेपछि त ओहो साइन्स र कवितालाई कसरी म्यानेज गरेर लगिरहेको होला यो कविले जस्तो लागिरहेको थियो
खास म कवितामा जुनसुकै कुरामा पनि म डुब्न डुबेरै लेखौँ जस्तो लाग्छ. अब कविता लेख्दाखेरि होस् गजल लेख्दाखेरि होस् पछिल्लो समय एउटा नोभेल नि लेखिरहेको छु मैले दो भन्ने लगभग सकिने आँट्यो.
दो
हजुर दो सकिँदैछ.
दो भनेको दुई
होइन जसको मिनिङ दोहोरो समथिङ के हुन्छ प्रतिक्रिया अलि फिक्सनमा छ त्यो बुक चाहिँ अब सकिया छैन अहिले अलिकति बाँकी छ.
त्यो लेख्दै हुनुहुन्छ त्यो पनि
हजुर
भनेपछि लेखिरहने क्रम बढ्छ समय पनि हुन्छ त्यहाँ बस्दाखेरि
रातितिरको समयमा अनि विदाहरू भइरह हुन्छ त्यो समयमा जोस पाइरह हुन्छ
रचना गर्नुहुन्छ
बढी. हजुर
दोस्ताजबाट उठेको कुरा यहाँ पुग्यो. अब कवि दोस्ताजको एउटा कविता फेरि सुन्ने.
मैले कवितै सुरु गरेँ. भीरमा फुलेका योद्धाहरू दौडिरहेछन् त मात्र यहाँ बिना खुट्टाका मुन्टाहरू कोही खेलाइरहेछन् जुन ताराका गोटीहरूको क्यारम बोर्ड खुट्टाहरू त अचेल जिससको घाँटीमा झुन्डिएका छन् बल्छी बोकेर माछा मार्न गएका छन् गौतमहरू रामहरू सीताहरण गरिरहेका छन् खेलाडीहरू यति बेला प्रेमिका भेट्न गएका छन् भट्टीमा सँगै भेटिएका छन् यहुदी र हिटलर कसले पठायो योद्धाहरूलाई प्रेम पत्र चिच्याइरहेछन् त मात्र यहाँ जम्बो चुम्बकीय कलतारहरू प्यासी गलाहरू त यति बेला चिसा चुलामाथि उम्लिरहेका छन् हातहरू त उही बेला छुटिसके ह्विल चेयरका पत्ताहरूमा सिङ्गो गाउँ छोडेर कहाँ हिँड्यो सिङ्गो गाउँ डोकोभरि मट्टी तेल पोखेर कहाँ बग्यो आगो शरीरभरि जुनकिरी बोकेर कहाँ हिँडे कविलाहरू किन सर्पका माला झुन्डाएर हिँडिरहेछन् भ्यागुत्ताहरू र थाहा छैन एके 56 को नालमा बसेर किन काटिएका हातहरूले कविता लेख्न बसिरहेको छु म युद्धभूमिमा.
के थियो शीर्षक यसको?
भीरमा फुलेका योद्धाहरू.
कति राम्रो. कति बेला फुलेको कविता यो?
यो कति बेला भन्दाखेरि म पढिरहँदाखेरि म त्रिचन्द्र कलेजमा थिएँ दिउँसैतिरको हो. त्यहाँ चाहिँ एउटा आन्दोलन भएको थियो बाहिरतिर एउटा बस नै जल्यो हाइस टाइपको.
हजुर
त्यसपछि चाहिँ त्यो एउटा लडाइँको कुराहरूलाई सोचेर अनि त्यसपछि यसलाई चाहिँ के गर्नुपर्छ भनेर अलिकति मसलाहरू थपेर बनाएको.
तपाईँलाई पृष्ठभूमि त्यसले दियो?
हजुर
त्यहाँबाट सुरु गर्नु. मैले धेरै लामो कुरा गरिनँ किनभने समय छोटो छ. अरू कविता नै सुन्न रहर गरेँ. कुन सुनाउनुहुन्छ अब?
एउटा कविता छ मरिसकेका मेरा बा भन्ने कविता छ. यो कविता सुनाउनु चाहे.
हजुर.
मरिसकेका मेरा बा चोकबाट अलि भित्र अझै भित्र जहाँ थुप्रै गल्लीहरू छन् जहाँ थुप्रै बस्तीहरू छन् जहाँ हिटलरका छापहरू छन् त्यहाँ भत्किने आँटेको एउटा घर छ मध्यानी झरीले छानो चुहिरहन्छ छानो माथि मेरा बा आकाश राखेर बसेका छन् कहिले आकाश ओढेर सुत्छन् कहिले आकाश ओछ्याएर सुत्छन् अनि कहिले आकाश च्यातेर दुईतिर मिल्काइदिन्छन् तर जब जब पृथ्वीबाट एकाएक मुसलधारे पानी पर्न थाल्छ जब बाढीले आमाको सेतो सारी बगाएर लान खोज्छ त्यसपछि मरिसकेका मेरा बा निन्द्रा रूपी सपनामा आउँछन् र नदीलाई बगाउन थाल्दछन् तर अफसोस नदीले नै मेरा बा बगाएर कहीँ दूर लगेर छोडिदिन्छ.
धन्यवाद. अब आउँदा दिनमा के गर्ने सोच छ साहित्यमा?
आउँदा दिनहरूमा त्यो त दिनहरूले नै बदल्ला जस्तो लाग्छ. म सकेसम्म वर्तमानमा बाँच्न चाहन्छु. भविष्य कसरी?
होइन तपाईँले कविता लेखिरहनु भएको छ उपन्यास पनि लेख्दैछु भन्नुभयो होइन मतलब यसलाई प्रकाशित गर्छु अथवा म यस्तो गर्छु यसमा मात्रै कन्फाइन गर्छु भन्ने खालको केही लक्ष्य?
त्यस्तो लक्ष्य पनि केही पनि छैन. यदि मैले चाहिँ अब त्यो एडिटहरू गरेर मलाई चाहिँ मन पऱ्यो भने मैले अब चाहिँ लेख्न सक्ने भएछु. मैले त अहिलेसम्म त लेख्नै सकिरहेको छैन जस्तो लागिरहेछ. हजुर राम्रो राम्रो देख्दाखेरि अरूले लेखिरहेको देख्दाखेरि आयो भने त्यसपछि अनि म प्रकाशन गर्छु.
कविता
कविता
बढी तपाईँको चल्ने विधा चाहिँ कुन कुन?
मैले कविता गजल
कविता र गजल गजल पनि लेख्नुहुन्छ?
लेख्छु.
कैलालीमा धेरै गजलकारहरू मलाई थाहा छ. अझ अछाम फेरि अछाम जन्म भनेपछि त अलिकति जन्म जिल्लालाई पछ्याउनु पऱ्यो नि त.
अछाम त्यो पनि हो. गजल लेख्न चाहिँ आउँदैन. शेरहरू के भन्छ थाहा छैन तैपनि लेख्नु चाहिँ लेखिन्छ.
कोर्न चाहिँ कोरिहाल्नुहुन्छ.
हजुर
एउटा कविता अब सुनौ न.
गएर सोध्नु कविता सुरु गरेँ. गाँस भन्दा सस्तो धनभन्दा महँगो रुपियाँ टिप्न उडेका अमेरिका कोरिया कतार जस्ता शहरमा हड्डी घोटिरहेका आँखा खोलेर पनि रङ्गीन सपना देखिरहेका विमान र विमानभित्रका आत्मालाई गएर सोध्नु धन के हो र सँगसँगै सोधेर आउनु दुःख के हो त्यो यो उनी ऊ बिना बाँच्न नसक्ने मर्न पनि डराउने प्रेमपत्र र एउटै पासोमा दुईटा घाँटी थापी सुसाइड नोट छोडेका प्रेमिल जोडीलाई गएर सोध्नु घृणा के हो र सँगसँगै सोधेर आउनु प्रेम के हो आरनबाट बनेको बन्चरो भन्दा धारिलो कोपिला भन्दा कलिलो कपडा लाएर र कपडा नपाएर नाङ्गिएका एकहुल जीवित जीवहरूलाई गएर सोध्नु इज्जत के हो र सँगसँगै सोधेर आउनु जीवन के हो बिजुलीको नसाभन्दा सानो हत्केलाको तारभन्दा ठूलो एक स्पेसभित्र राखिएको क्याल्सियम कार्बोनेट र हाइड्रोक्लोरिक एसिडको सम्भोगबाट जन्मिएको बैजनी रङको फूललाई गएर सोध्नु मेहनत के हो र सँगसँगै सोधेर आउनु मृत्यु के हो धन्यवाद
यो गएर सोध्नु शीर्षकको कविता
हजुर गएर सोध्नु
कवि दोस्तारजी तपाईँको घरमा को को हुनुहुन्छ
घरमा म अनि मम्मी दिदीको चाहिँ बिहे भइसक्यो भाइ चाहिँ यतै छ बुवा चाहिँ हुनुहुन्न बितिसक्नु भयो
परिवारमा पनि कोही हुनुहुन्थ्यो तपाईँको कविता लेख्ने
त्यस्तो चाहिँ
अथवा साहित्यिक रुचि भएको
त्यस्तो चाहिँ कोही पनि थिएन बुवाले चाहिँ पहिला लेख्नुहुन्थ्यो हल्का भन्ने सुन्थेँ तर मैले त्यस्तो देख्न चाहिँ देखेको थिइनँ भाइले चाहिँ अलिक पछिल्लो समयमा चाहिँ भाइले चाहिँ लेख्छ
भाइले पनि लेख्न थाल्नु भएको छ भाइ चाहिँ काठमाडौँ बस्नुहुन्छ
हजुर
तपाईँहरूको अनि कहिलेकाहीँ भाइको दाईलाई दाईको भाइलाई सुनाउने पनि चलन छ कि छैन कविता
भाइको चाहिँ सुनेर आउँछु मैले कहिलेकाहीँ उसो राम्रो लाग्छ
राम्रो लाग्छ तपाईँलाई
हजुर
अब एउटा सुनाउनुहोस् न त अर्को
एउटा कविता मेरो कथा भन्ने कविता
हजुर
पुरानो बाकसभित्र तुसारो परे जस्तो देखिने एउटा एल्बम जहाँ कर्णालीबाट हवाई जहाँ चढेर सपना किन्न मरूभूमि उडेका युवाहरूको पखेटा छ जहाँ छोरी रजस्वाला भई भनी सुगुर गोठबाट घरसम्म लखेड्दा सुदूर गाउँसम्म जमेको एक ढिका रगत छ जहाँ ठमेल र रत्न पार्कमा शरीर बेच्न बाध्य युवतीको नाङ्गो इज्जत देखिन्छ जहाँ बर्खाले बगाएर ल्याएको खरको आँगन छ जहाँ खेत जोत्दा जोत्दै ढलेका एक हल गोरु बा खेतीयोग्य जमिन छ जहाँ उपचार खर्च नपुग्दा अस्पतालभित्रै आत्महत्या गरेको एक युवकको शव भेटिन्छ जहाँ एक दुर्लभ तस्विर देखिन्छ कृपया शब्द पढिरहनुभएका जिब्राओठ हेर्नुहोस् त यही तस्विरलाई उल्टाई फल्टाई त्यहाँ खरानीले लेखिएको मेरो एउटा कथा भेटिनेछ
बडा मिठो रमाइलो कविता सुन्दा सुन्दै समयले हामीलाई विदा गर्दैछ अझै एउटा चाहिँ सुन्न मिल्छ तर त्योभन्दा अगाडि तपाईँलाई हाम्रो कार्यक्रममा सुनिसक्नु भएको कसैले सम्पर्क गर्न खोज्नुभयो भेट्न खोज्नुभयो भने कसरी सकिन्छ
फेसबुक एउटा फेसबुकको माध्यम पनि छ अहिले फेसबुकमा चाहिँ दोस्ताज भनेर सर्च गऱ्यो
नेपालीमा
नेपालीमा दोस्ताज अनि त्यही
त्यसरी भेट्न सक्यो तपाईँलाई हुन्छ अब एउटा कविता सुनौँ र हामी छुट्यौँ
एक जमिनबाट भन्ने कविता सुनाउँछ है एक जमिनमा म उत्तानो पल्टिरहेको छु मेरा गोडाका औँलाहरू र हातका औँलाहरू कुनै बैकिनीले सराउन्डमा लगाउने हरिया चुरा जस्ता देखिने हरिया कुसले बाँधिएका छन् त्यो मान्छे च गाउँको हो जो बिहानैदेखि नन स्टप शङ्ख फुकिरहेछ एक जमिनमा म उत्तानो पल्टिरहेको छु एक जोडी हातहरू भक्का निँदै एक्कासी मेरा छातीमाथि पर्न जान्छन् नौ महिना कोखमा दुई वर्ष हातमा भातका डल्लाहरू बनाई कोखाई कोखाई भनी चिच्याउने मेरी आमा आज भयानक रोइरहेकी छिन् मेरा कानहरूले उनीलाई सुने पनि म उनीलाई नरौ भन्न सक्दिनँ एक जमिनमा म उत्तानो पल्टिरहेको छु मेरो भाइ तँलाई मैले साथमा मेटाउने भएको पेन्सिल किनेर ल्याइदिएको छु एकछिन त उठ मेरी दिदी बार बार रुँदै कराउँदै यही शब्द दोहोऱ्याइरहेकी छे म उठ्न सक्दिनँ जुन कुरा उसलाई समेत थाहा छ तर उसले बोलेका अडिबल साउन्डहरूले मेरा कानहरू उठिरहेछन् एक जमिनमा म उत्तानो पल्टिरहेको छु दोस्ताज एउटा कविता सुना न या हावाका झोकाहरूले कानको ढोकासम्म खबर पुर्याउन नपाउँदै केही मान्छेहरू बोले ल ल छिटो गरौँ मुर्दा उठाइहालौँ फर्किँदा ढिला हुन्छ त्यसपश्चात भने जोडले अझै जोडले भयानक रुन थाले मेरा परिवार केही साथी अनि आँखा र मुटुहरू एक जमिनमा म उत्तानो पल्टिरहेको छु एकैछिनमा म सरासर कसैको काँधमा चढी बाटो हुँदै घाटतिर लागेँ त्यो मान्छे च गाउँको हो जो नन स्टप शङ्ख फुकिरहेछ बाटोभरि केही इष्टमित्रहरूले पृथ्वीभन्दा ओजनदार शरीरमाथि तुलसीका डाँठहरूले हिर्काए आफन्तहरूले शरीरमाथि बर र पिपल चढाए तीन फनको पिपल वरिपरि घुमाई घाटमा पुगाए, मलाई नाङ्गो बनाए, छिमेकीले शरीरमाथि दाउरा बिसाए, बुवाले भने खाप्रो माथि नै आगो झोसिदिए, बिस्तारै म धुवा बने, धुवा बन्दै रहे, धुवा बन्दै गए, धुवा बनिसकिए एक जमिनबाट।
बडा रमाइलो, मिठो यो छेँट चाहिँ बडा मिठो गरी कैद गर्नुभएको रहेछ तपाईँले। धेरै धेरै धन्यवाद तोस्ताजी, हाम्रो कार्यक्रममा आउनुभयो। नुवाकोटबाट काठमाडौँ आउनुभएको बेलामा तपाईँसँग बसेर मिठा कविता सुन्दै कुराकानी पनि गर्न पाइयो, हार्दिक धन्यवाद।
हजुरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहे, जुन एउटा अवसर मिल्यो यता आएर कविता सुनाउन पायो, एकदम धन्यवाद हुन छ।
हवस् त, कार्यक्रम एकल कविता वाचनबाट कवि दोस्ताज, उहाँको जन्म अछाम, घर कैलाली लम्की र अहिले नुवाकोटमा बस्नुहुन्छ, शिक्षण गर्नुहुन्छ सूर्यज्योति एकाडेमीमा, कोलोनी भन्ने ठाउँमा बस्नुहुन्छ र पढाउनुहुन्छ। वास्तविक नाम महेश बजगाई। उहाँसँगै प्राविधिक साथी सङ्घर्ष विष्ट र म अच्युत घिमिरे एकल कविता वाचनबाट बिदा हुन्छौ। नमस्कार, शुभरात्रि।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन।